الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدًا عبده ورسوله وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين أما بعد فإن أحسن الحديث كتاب الله وأحسن الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها فإن كل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم قاف والقرآن المجيد بل عجبوا أن جاءهم منذر منهم فقال الكافرون هذا شيء عجيب أإذا متنا وكنا ترابا ذلك رجع بعيد قد علمنا ما تنقص الأرض منهم وعندنا كتاب حفيظ صحیح بخاری اور صحیح مسلم کی ایک حدیث ہے جو بہت مشہور ہے اللہ کے رسول صلی اللہ علیہ وسلم نے صحابہ کرام سے جو آپ کے ارد گرد تشریف فرما تھے آپ نے ایک بڑی اہم بات ارشاد فرمائی آپ نے فرمایا مسلمانو اجتنبوا السبع الموبقات سات چیزیں ایسی ہیں جو انسان کو مسلمان کو تباہ کرنے والی ہیں برباد کرنے والی ہیں میں تمہیں نصیحت کرتا ہوں کہ ان سے بچ کے رہو تو صحابہ نے جب یہ لفظ سنے تو عرض کی اللہ کے رسول قلنا وما ہننا ہم نے عرض کی اللہ کے رسول وہ کون سی سات چیزیں ہیں آپ نے فرمایا اب یہ تفصیل ہے جو آپ نے بتائی یہ کون صحابہ ہیں جو آپ پر ایمان لائے ہیں جو پہلے مشرک تھے اللہ کے ساتھ کسی اور کو بھی شریک ٹھہراتے تھے بتوں کی عبادت کرتے تھے آپ ان کو بھی سمجھا رہے ہیں کہ تم کلمہ پڑھ چکے ہو مجھے رسول مانتے ہو قرآن کو مانتے ہو یہ چند باتیں ہیں یہ پھر بھی ایک مسلمان کے دین ایمان اور عمل کو غارت کر سکتے ہیں تو یہ سات چیزیں ہیں ان سے بچنا پہلی چیز آپ نے فرمائی الشرک باللہ اللہ کے ساتھ شرک کرنا دوسری چیز آپ نے فرمائی والسحر جادو کرنا جادو پر ایمان لانا جادو کو ماننا تیسری چیز آپ نے فرمائی وقتل النفس التي حرم الله الا بالحق کسی شخص کو بغیر کسی حق کے بغیر کسی جرم کے اس کو قتل کر دینا اور چوتھی چیز آپ فرماتے ہیں واکل الربا سود کھانا اور پانچویں چیز آپ فرماتے ہیں واکل مال اليتيم یتیم کا مال کھانا اور چھٹی چیز آپ فرماتے ہیں والتولی یوم الزحف میدان جنگ میں انسان کھڑا ہو دشمن سامنے کھڑا ہے اور مسلمان مجاہد بن کے میدان میں آیا ہے لیکن دشمن کو دیکھ کے گھبرا گیا اور پیٹ پھیر کے بھاگنا چاہتا ہے اس نے جو ہی پیٹ پھیری یہ بھی بندے کو تباہ و برباد کرنے والی چیز ہے اور ساتویں بات آپ نے فرمائی وقذف المؤمنات الغافلات وقذف المحصنات الغافلات المؤمنات پاک دامن عورتوں پر جن کو کچھ شعور نہیں ہے کہ بدکاری کیا ہوتی ہے وہ اپنے گھر میں لگی ہوئی ہیں شوہر کے ساتھ والدین کے ساتھ بھائیوں کے ساتھ کچھ پتہ نہیں لیکن ہیں مومن ان پر کوئی آوازیں کسے اور ان پر کوئی تہمت لگائے یہ سات چیزیں ہیں جو پیارے رسول صلی اللہ علیہ وسلم نے بتائیں کہ اگر مسلمان میں یہ چیزیں آ گئیں تو مسلمان کے ایمان عمل کو جہاں غارت کریں گی وہاں اس کا انجام بھی بہتر نہیں ہوگا. آپ نے یہ بات اپنی طرف سے نہیں فرمائی, اللہ کے رسول تھے, الہامی باتیں کرتے تھے آپ. آپ جو کچھ فرماتے تھے اللہ کی طرف سے آپ پر وحی ہوتی تھی, تب آپ کچھ کہتے تھے یا کرتے تھے. علماء نے اس کی وضاحت یوں لکھی ہے کہ آپ نے کیوں فرمایا کہ شرک تباہ کن چیز ہے. انہوں نے قرآن مجید کی روح سے یہ ثابت کیا ہے کہ اللہ کے رسول پر جو قرآن اترتا ہے آپ صلی اللہ علیہ وسلم اسی کو سامنے رکھ کے آپ بات کرتے ہیں. مثلاً قرآن مجید میں اللہ تعالیٰ فرماتے ہیں, انہ من یشرک باللہ فقد حرم اللہ علیہ الجنہ ومأواہ النار. جو شخص بھی اللہ کے ساتھ شرک کرے گا اللہ نے اس کے لیے جنت حرام کر دی اور اس کا ٹھکانہ دوزخ بنا دیا. وما للظالمین من انصار, اور ایسے ظالموں کا پھر کوئی مددگار بھی نہیں ہوگا. اس وجہ سے یہ چیز مہلک ہے, تباہ و برباد کرنے والی ہے. انسان کتنے ہی اچھے عمل کرے شرک کے ساتھ کوئی عمل قبول نہیں ہوتا. پھر اسی طرح نبی علیہ الصلوۃ والتسلیم کو اللہ تعالیٰ فرماتے ہیں قرآن مجید میں, وَلَقَدْ أُوحِيَ إِلَيْكَ وَإِلَى الَّذِينَ مِنْ قَبْلِكَ لَئِنْ أَشْرَكْتَ لَيَحْبَطَنَّ عَمَلُكَ وَلَتَكُونَنَّ مِنَ الْخَاسِرِينَ. اللہ کے رسول, ہم نے آپ کی طرف بھی وحی کر کے بات صاف کہہ دی ہے, آپ کو نہیں بلکہ آپ سے پہلے بھی جتنے انبیاء آئے تھے ان سب کو ہم نے کہہ دیا تھا, اور یہ کہا تھا کہ اے نبی لئن اشرکتا, اگر تم نے شرک کیا, لَيَحْبَطَنَّ عَمَلُكَ, اور تمہارے تمام اعمال ہم تباہ برباد کر دیں گے, ان کی کوئی ویلیو نہیں ہوگی. وَلَتَكُونَنَّ مِنَ الْخَاسِرِينَ, اور تم ان لوگوں میں شامل ہو جاؤ گے جو خسارے میں رہتے ہیں, جو گھاٹا پاتے ہیں. اسی طرح اللہ تعالیٰ نے مکی لوگوں کے بارے میں بھی یہ سمجھایا مسلمانوں کو, اور ان کو ایڈریس کرتے ہوئے فرمایا کہ مَا كَانَ لِلْمُشْرِكِينَ أَن يَعْمُرُوا مَسَاجِدَ اللَّهِ شاہدین علی انفسہم بالکفر اولئک حبطت اعمالہم. اللہ فرماتے ہیں مشرک جو خانہ کعبہ میں آتے ہیں, نماز اپنی عبادتیں کرتے ہیں, بتوں کی پوجا کرتے ہیں, ان کو تو یہ زیب ہی نہیں دیتا کہ اللہ کے اس گھر کو وہ بسائیں, وہ یہاں آ کے عبادت کریں. یہ تو گھر صرف اللہ کی عبادت کے لیے بنایا گیا ہے, یہاں آ کے وہ ساتھ شرک بھی کرتے ہیں اور دعوے یہ کرتے ہیں کہ ہم اللہ کے گھر کو آباد کرتے ہیں. ایسے لوگوں سے اللہ فرماتے ہیں گھر اللہ کا آباد نہیں ہوتا, جو خود اس بات کے گواہ دے رہے ہوں کہ ہم مشرک لوگ ہیں, ہم کافر ہیں, ہم نہ قرآن کی مانتے ہیں نہ رسول کی مانتے ہیں. اللہ فرماتے ہیں اولئک حبطت اعمالہم وفی النار ہم خالدون. ایسے لوگوں کے جتنے عمل ہیں, جتنی انہوں نے نیکیاں کی ہیں, سب میری نظر میں تباہ ہو چکے ہیں, برباد ہو چکے ہیں, بلکہ وفی النار ہم خالدون, وہ آگ میں ہمیشہ رہنے والے ہیں. اب نبی علیہ الصلوۃ والتسلیم کا جو فرمان ہے کہ شرک جو ہے اللہ کے ساتھ کوئی انسان کرے تو یہ تباہ کن چیز ہے, انسان کے سارے عمل برباد ہو جاتے ہیں. پتہ چلتا ہے کہ اسلام کا جو نظریہ ہے الہ واحد کا, وہ اتنا سیریس ہے, اتنا سنجیدہ ہے کہ اللہ تعالیٰ خود بھی اس پر کوئی سمجھوتا نہیں کرنا چاہتا. یعنی سوچنے کی بات ہے, کیوں اللہ تعالیٰ اتنے سخت ناراض ہیں, کیوں ایسے بندے کے عمل کو قبول نہیں کرتے جو نیکیاں بھی کرے, جو بڑا با اخلاق بھی ہو, جو خرچ بھی خوب کرے, خوب ڈونیشن دے, چیریٹی میں بھی بہت کچھ دے, بلینز ڈالر دے جائے, لیکن اللہ کہتا ہے میرے نزدیک اس کی کوئی ویلیو نہیں. وجہ کیا ہے؟ بنیاد ہی غلط ہے. یہ بنیاد کہاں سے آتی ہے, کیسے پیدا ہوتی ہے؟ مسلمانوں کے اندر کیا شرک آ سکتا ہے یا نہیں؟ قرآن مجید اس کی گواہی دیتا ہے کہ ہاں آ سکتا ہے. سورہ یوسف میں اللہ تعالیٰ فرماتے ہیں وما یؤمن اکثرهم الا باللہ وہم مشرکون, وما یؤمن اکثرهم باللہ الا وہم مشرکون. انسانوں کی اکثریت اللہ پر ایمان لائے گی مگر اللہ کے ساتھ ضرور شرک بھی کرے گی. یہ قرآن مجید کہتا ہے. اس لیے صرف لا الہ الا اللہ محمد الرسول اللہ پڑھ کے اس کو نہ سمجھنا، اس سے امکان ہے کہ بڑی غلطیاں ہوں مسلمان سے اور وہ شرک کر بیٹھے۔ شرک کی ابتدا کیسے ہوتی ہے؟ نبی علیہ الصلات والتسلیم خود فرماتے ہیں بہت سی اس کی آپشنز ہیں، بہت سے اس کے راستے ہیں، یہ راستے ہم مسلمان انجانے میں اپنا رہے ہیں۔ اللہ پر انسان کا یقین نہ ہو اور اللہ کی جو مخلوق ہے اس پر یقین ہو تو یہ شرک ہے۔ آج میں بلکہ ہماری اکثریت نوجوانوں کی، پڑھے لکھے نوجوانوں کی اس چیز کی قائل ہے کہ میرا سٹار یہ ہے اور فلاں کا سٹار یہ ہے، یہ سٹار ہوگا تو اس قسم کا مزاج ہوگا، اس سے یہ کام ہوں گے، اور یہ کمپیٹیبل ہے یا نہیں ہے۔ ستاروں کو، اللہ کی مخلوق ہے، اس کو یہ خدائی کا درجہ دیا جا رہا ہے کہ ستارے ہماری لائف پہ، ہمارے مستقبل پہ، ہمارے حالات پہ اثر کرتے ہیں، جبکہ قرآن مجید نے زیادہ سے زیادہ اس کے تین فوائد سمجھائے ہیں۔ ایک بتایا کہ بزینت نیل کواکب، ہم نے اس آسمان کو بڑا خوبصورت بنا دیا ہے کہ انسان نیچے سے جب آسمان کو رات کو دیکھتا ہے، اس کی نظر اٹھتی ہے تو ایک جال ہے، تھال ہے بہت بڑا، جس میں ستارے جگمگ جگمگ کر رہے ہیں اور انسان کو یہ بڑے خوبصورت لگتے ہیں۔ ایک تو بات یہ بتائی، دوسرا یہ بتایا وَبِالنَّجْمِ هُمْ يَهْتَدُونَ، کہ ستاروں سے یہی صحرائی لوگ اور بحری لوگ، کشتی کا سفر کرنے والے، یہ اپنا راستہ پاتے ہیں، ان کو راستے پتہ چل جاتے ہیں کہ یہ ستارہ وہاں ہے، ہم نے ادھر جانا ہے یا مشرق کی طرف جانا ہے تو ہماری راستہ یہ ہے۔ آج بھی یہی ستارے کام دیتے ہیں۔ اور تیسری بات جو قرآن مجید نے کہی ہے وہ یہ کہ ستارے جو ہیں یہ ہم نے ان کو بنایا ہے، اس لیے بھی بنایا ہے کہ نیچے سے شیطان جن جب اوپر جاتے ہیں اور اوپر ملائے اعلیٰ کی جب سنگن لینا چاہتے ہیں، تاکہ وہ سنگن لے کے تھوڑی سی بات لے کے پھر اس کو نیچے لائیں اور اپنے شیطان انسانوں کو بتائیں، بات ایک ہوگی ان کی لیکن اس میں 100 باتیں بیچ میں شامل کر کے ان کے کانوں میں ڈالیں گے، اور پھر یہ لوگ اپنے ماننے والوں کو بتائیں گے کہ بھئی یہ کام یوں کرو، یہ بھی ہو سکتا ہے، یہ بھی ہو سکتا ہے، یہ بھی ہو سکتا ہے۔ تو ایسے شیطان جب اوپر جاتے ہیں تو ہم نے ان ستاروں کو ان کے لیے ایک شہاب ثاقب بنا دیا ہے کہ وہ ایک شعلہ جوالہ بن کے اس پر لگتا ہے، اس کا پیچھا کرتا ہے، یا تو پھر اس کو مار دیتا ہے، زخمی کر دیتا ہے، یا پھر وہ بچ جاتا ہے اور اس طرح وہ اوپر کی سنگن نہیں لے سکتا۔ 3 چیزیں ہیں جو قرآن مجید نے بتائی ہیں، اس کے علاوہ کچھ اور نہیں، نبی علیہ الصلات و تسلیم سے کوئی بات ثابت نہیں ہے۔ آج دیکھیے ہمارا ایمان ستاروں سے جوڑ دیا گیا ہے، ہمارا ایمان ہاتھ کی لکیروں سے جوڑ دیا گیا ہے، اور حقیقت یہی ہے کہ شیطان جن جب بھی اپنے انسان ساتھیوں کے کانوں میں کچھ بات ڈالتے ہیں تو وہ اس قسم کی بات ڈالتے ہیں جس میں سارے توہمات ہوں، جس میں لوگوں کے ایمان کو غارت کر دیا جائے، لوگ اس بات پہ یقین کریں اور جو اللہ کی بات ہے اس پہ یقین نہ کریں، رسول کی بات ہے اس پہ یقین نہ کریں۔ جب ہم اپنا اعتماد اللہ پہ نہ رکھیں اور اس کی بنائی ہوئی یہ بے جان مخلوق جو ستارے ہیں ان پہ رکھیں تو بتائیے یہ کیا ہے؟ یہ ایمان ہے؟ یہ خدائی اختیارات ہم جو ستاروں کو دے دیتے ہیں اور جو پٹی پڑھانے والے ہمارے ارد گرد بیٹھے ہیں، یہ کیا ہے؟ اس کو توحید کہتے ہیں؟ کیا یہ شرک نہیں؟ نبی علیہ الصلات والتسلیم کے دور میں اگر کوئی جادوگر، کوئی سوتسیر، کوئی کاہن اگر اس قسم کی حرکت کرتا ہے تو اللہ کے رسول صلی اللہ علیہ وسلم کا فتویٰ ہے، آپ کا ارشاد ہے کہ ایسے ساحر کو اور کاہن کو قتل کر دو۔ اس کے وجود کو مسلمان معاشرے میں اگر رکھا گیا تو یہ نہ صرف گمراہ ہوگا بلکہ کئی لوگوں کو گمراہ کرے گا، اللہ سے کاٹے گا۔ اور سیدنا عمر رضی اللہ تعالیٰ عنہ جب خلیفہ بنے تو انہوں نے شام کے گورنر کو باقاعدہ خط لکھا کہ شام میں میں سنتا ہوں کہ یہاں ساحر بہت پھرتے ہیں اور جادوگرنیاں بھی بہت پھرتی ہیں، گورنر تمہیں میں حکم دیتا ہوں کہ کسی ساحر کو اور کسی جادوگرنی کو زندہ نہ چھوڑو، ان کو قتل کر دو، اس لیے کہ ان کا وجود مسلمان معاشرے کے لیے ناسور ہے۔ یہ چیزیں جو دین نے بتائی ہیں، ایمان کو قابو رکھنے کے لیے، مسلمان کے ایمان اور عقیدے کو بچانے کے لیے دین ہمیں یہ کہے، مگر ہمارے ٹی وی چینلز ہوں وہ ایسے ایسے سوت سیرز کو، جادوگروں کو، ستارہ شناس لوگوں کو وہاں بٹھا کے ہمیں ہمارا مستقبل بتائیں، ہمارے جوڑ بنائیں، ہمیں یہ سمجھائیں کہ جناب آپ یہ پڑھیے اور اس کے ساتھ کوئی سورت بھی پڑھ لیجئے، ایک گمراہی اور اس کے ساتھ قرآن کی ملاوٹ، اور ہمارا مسلمان اس کو برداشت کر لے بلکہ دلچسپی لے، سنے، مسائل پوچھے، ایمان لائے۔ سوچیے یہ کیا ہے، یہ شرک نہیں تو اور کیا ہے؟ ہم کیسے کہہ سکتے ہیں کہ ہم موحد ہیں؟ ستارے کیا کر سکتے ہیں، بے جان مخلوق؟ میں خود ایک زندہ متحرک انسان ہوں، مجھے اللہ نے عقل دی ہے، بہتر تو یہی تھا کہ میں کسی جاندار کو ہی بنا لیتا، مگر افسوس یہ کہ ہم جب گرتے ہیں، مشرک انسان جب گرتا ہے تو وہ جا کے کوے کی بیٹھ پہ ہی گرتا ہے، وہ کسی اچھی جگہ پہ نہیں گرتا، اس سے ہمیشہ ایسی غلطیاں ہوتی ہیں، بلنڈر ہوتے ہیں، جس کو آپ کہہ سکتے ہیں کہ یہ انسانیت کی سطح سے بھی نیچے گر گیا ہے۔ اتنے افسوس کی بات ہے کہ یہ علم جو یونانیوں کا تھا، جو یہودیوں نے ان کے اندر چھوڑا اور پھر ہندوؤں اور بدھوں کی وراثت بن گیا، وہی علم آج ہم مسلمانوں کی وراثت بنتا جا رہا ہے۔ اور ہمارے ہاں اس چیز کی کھلے عام اجازت ہے کہ آپ یہ کام کیجئے، اس پہ بلیو کیجئے۔ ہمارا آج نوجوان ایک دوسرے سے پوچھتا ہے، تعارف ہوتا ہے تو یہی بات ہوتی ہے، میرا سٹار یہ ہے، تمہارا سٹار کون سا ہے؟ میرا یہ ہے۔ پھر جوڑ بنانے والے جوڑ بناتے ہیں کہ اس کا ستارہ اس سے ملتا ہے، یہ کمپیٹیبل ہیں، ان کی شادی ہو جائے، یہ جوڑا بن جائے تو اچھا ہے، جوڑا بنے، شادی کی بات بھی نہیں ہوتی، ان کی دوستی بڑی اچھی رہے گی۔ کس فحاشی کو، کیسے زنا کو عام کرنے کے طریقے ایجاد کیے جا رہے ہیں کہ مسلمان نوجوان کو گمراہ کیا جائے، مسلمانوں کے گھرانے توڑ دیے جائیں، ان کی نسل کو خراب کیا جائے۔ یہی وہ قسم تھی جو شیطان نے کہائی تھی کہ وہ یہلک الحرث والنسل، میں کھیتی کو بھی برباد کروں گا اور انسانی نسل کو بھی برباد کر کے رکھ دوں گا۔ یہ تو ایک چیز ہے، کئی چیزیں ہیں، یہ ہاتھوں کی لکیریں، پامسٹری، اس پر ایمان، اور گلیوں میں سڑکوں میں بیٹھے ہوئے طوطے سے قسمت بتانے والے، ان پر ایمان، پھر تعویذ گنڈوں پر ایمان، یہ کیا چیزیں ہیں؟ اللہ کا کلام ہمارے پاس ہے، اس سے بڑھ کر بھی کوئی تعویذ ہو سکتا ہے؟ اعوذ باللہ من الشیطان الرجیم، کتنا خوبصورت کلام ہے، میں شیطان مردود کی ہر حرکت سے اللہ کی پناہ میں آتا ہوں، کتنا خوبصورت کلام ہے۔ کیا کتنا یقین ہمارا اس لفظ پر ہے، اس آیت پر ہے، اس جملے پر ہے، جتنا تعویذ اور گنڈے اور کالے دھاگوں پر ہوتا ہے؟ نہیں ہے۔ جن، بھوت گھر گھر میں داخل کیے جا رہے ہیں، تھوڑی سی کسی کو تکلیف ہو، انہونی سی چیز گھر میں آ جائے تو بندہ گھبرا اٹھتا ہے، یہ کیا ہے؟ اب دروازے کھل جاتے ہیں ایسے سوت سیر لوگوں کے، اور بیٹھے ہوئے ایسے لوگ جو لوگوں کو بس اتنا بتا دیتے ہیں کہ تمہارے ساتھ یا تو جن لگا ہوا ہے یا تمہارے گھر میں کوئی جادو کر رہا ہے۔ یہ جادو نفرت انگیز چیز ہے، بھائی کو بھائی سے لڑا سکتا ہے، बहू को सास से लड़ा सकता है, बाप को बेटे से लड़ा सकता है, मां से लड़ा सकता है। ये तो इंतहाई शरीर चीज है, नफरत अंगेज। इस पर एक मुसलमान का ईमान हो? क्यों? क्या अल्लाह ताला ने हमें ये कलाम जो दिया है कुरान पाक और नबी अलैहिस्सलात व तस्लीम की दुआएं सुबह शाम की जिक्र अल्लाह का किया जाए, ये थोड़ी चीजें? हर शर से बचाने वाली ये दुआएं जिसकी जमानत ये है कि नबी अलैहिस्सलात व तस्लीम पर भी जादू किया गया, मगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने अमल से साबित कर दिखाया कि ईमान मेरा इतना मजबूत है कि मैं इस जादू से घबराने वाला नहीं हूं। अल्लाह का कलाम जो मुझे नवाजा जा चुका है, मैं समझता हूं कि इस कलाम में जो तासीर है वो इस जादू से कहीं बढ़ के है, और ये कलाम जादू को शिकस्त दे सकता है, जादू मेरा कुछ नहीं बिगाड़ सकता। और नबी अलैहिस्सलात व तस्लीम ने ये करके दिखाया, सहाबा कराम ने अपनी आंखों से देखा, उनका ईमान बढ़ा, मान गए, यकीन आ गया उनको कि इस किस्म के काम जो हमारे इर्द गिर्द बैठे हुए जीव हैं वो करते हैं, वो अल्लाह के रसूल तक को नहीं छोड़ते तो हमें कहां छोड़ेंगे। लेकिन उनका ईमान जब ताजा हुआ, मुकम्मल हुआ, यकीन आया उनको, तो ये जादू, ये सूतसेर, ये सितारे, ये तावीज, ये गंडे कुछ नहीं बिगाड़ सके। ये इम्तिहान है मुसलमानों का कि जब इस आजमाइश में पड़ते हैं तो हम किसका रुख करते हैं, अल्लाह की तरफ जाते हैं या इन दरवाजों की तरफ जो बारगाहें बन के बैठी हुई हैं, जहां बड़े बड़े नामवर किस्म के लोग बैठे हैं, मुसल्ला बिछा के दम झाड़ करने वाले, तावीज देने वाले, काले धागे तकसीम करने वाले। ये काला धागा क्या है? क्या नबी अलैहिस्सलात व तस्लीम ने इसकी इजाद की है? यकीन मानिए, यकीन मानिए, ये यहूदियों की इजाद है। हम पहनते हैं ना बाजू में, एक शौक है, इल्म नहीं है, ये शौक है, देखा देखिए जिसको अपना लिया है और समझते हैं कि शायद इस जादू से, इस काले धागे से शायद कोई बीमारी लाहिक ना हो और इसी तरह मेरा बिजनेस ठीक हो जाए, मेरे हालात अच्छे हो जाएं, मेरी सेहत अच्छी हो जाए। कुछ नहीं होता इन चीजों से, वल्लाह कुछ नहीं होता। प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, मन अता साहिरन व आमन बिही, जो शख्स किसी साहिर के पास आता है और उसकी किसी बात को कबूल कर लेता है, मान लेता है, यानी उस पर अमल करता है, तो फिर एक तो बात यह है कि उसने जो कुछ अल्लाह ने मुझ पर उतारा है उसका कुफर कर डाला। पहली बात तो आप ये फरमाते हैं। और एक रिवायत में यह भी है कि प्यारे रसूल सल्लम फरमाते हैं, फिर अल्लाह इस बंदे को उसके हवाले कर देता, जाओ जाओ, तुम्हें यह काला धागा, ये तावीज, ये गंडा, ये कोई फायदा दे सकता है तो इससे ले लो, मैं देखता हूं कैसे मिलता है। बंदा और बीमारियों का शिकार हो जाता है, सुकून छिन जाता है उसका, किसी काम के काबिल नहीं रहता। ये नताइज हैं जो देखते जा रहे हैं, हम देख रहे हैं अपनी जिंदगी में। पहली बात, अशर्क बिल्लाह, अल्लाह के साथ शिर्क। वो एक चीज, एक चीज है, कई चीजें हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ये फरमाते हैं, उम्मे सलमा रजी अल्लाह ताला अन्हा उम्मुल मोमिनीन है, और इसी तरह उम्मे हबीबा रजी अल्लाह ताला अन्हा, ये भी उम्मुल मोमिनीन है। इन्होंने हिजरत हबशा की थी, हिजरत हबशा के दौरान इन्होंने विजिट किया था किसी चर्च को। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम बीमार हैं, ये आपके आखिरी दिनों की बात है। अल्लाह के रसूल सल्लम बीमार हैं, साहिब फिराश हैं, सख्त बुखार है, और ये दोनों अजवाज मुतहरात आपकी जहां खिदमत कर रही हैं वहां थोड़ा सा आपस में भी गुफ्तगु करते करते बात छिड़ गई इनकी, उस चर्च की, कि तुम्हें याद है वो चर्च हमने देखा था कहां, वहां सईदा मरियम की तस्वीर बनी हुई थी, सलीब बनी हुई थी। बस इतनी बात करना थी। नबी अलैहिस्सलात व तस्लीम जो बुखार की शिद्दत में थे, अपनी आंखें बंद करके ये बात सुन रहे थे, आप बोल पड़े। आपने फरमाया सुनो, ये जो लोग हैं लान अल्लाहुल यहूद व नसारा, ये लफ्ज हैं आपके, अल्लाह की लानत हो इन यहूदियों और नसरानियों पर, इन्होंने क्या किया कि इनके अंदर इजा मात फीहिम रजुल सालिह, जब इनमें कोई नेक आदमी फौत होता तो पहले उसकी तस्वीर बना लेते, फिर उसकी इबादत शुरू कर देते, और फिर उसकी तस्वीर के बाद उसकी कब्र बना लेते या उसका बुत बना लेते और उसकी इबादत शुरू कर देते। ये सही मुस्लिम के अल्फाज हैं, इत्तखजु कुबूर अंबियाहिम व सालिहीहिम मसाजिदा, कि उन्होंने अपने अंबिया की कब्रों को और अपने नेक बंदों की कब्रों को सजदागाह बना लिया, अल्लाह की इन पर लानत हो। ये नबी अलैहिस्सलात व तस्सलीम ने फरमाया, आपने ये भी फरमाया हम मुसलमान हैं और अपने आप को बड़े फख्र से कहते हैं मैं सुन्नी हूं, सुन्नी सुन्नत पर अमल करने वाला, आइए ये सुन्नत भी सुनिए। सैयदना जाबिर रजी अल्लाह तआला ने इरशाद फरमाते हैं कि नहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन युजस्स अल-क़ब्र व अन युक़ाद अलैह व अन युबना अलैह। सही मुस्लिम की यह हदीस है कि प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इस बात से मना फरमाया है किसी किसी कब्र को पक्का बनाया जाए, पुख्ता बनाया जाए, या किसी कब्र पर बैठा जाए, उसके पास आके बंदा बैठ जाए, उसका मुजाविर बन जाए, या उस कब्र के ऊपर कोई इमारत बनाई जाए। ये तीन बातें हैं जो प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने अपनी सही हदीस में इरशाद फरमाया, सही हदीस है। आज मुसलमान इसको कहां मानता है, बड़े अफसोस की बात है। हम उधर दावा करते हैं हम अहले सुन्नत हैं, मेरा ताल्लुक है जनाब सैयदना अली रजी अल्लाह ताला अन्हो से, और सैयदना अली ने जो फरमाया सर आंखों पर। आइए सही मुस्लिम की यह भी हदीस है, सैयदना अली रजी अल्लाह ताला अन्हो अपने दामाद अबुल हय्याज अल असदी रहमतुल्लाह अलैह, आप जब खलीफा हैं तो उनको फरमाते हैं अबुल हय्याज मैं तुम्हें वो हुक्म ना दूं जो प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम ने मुझे हुक्म दिया था। तो उन्होंने अर्ज की जनाब खलीफतुल मुस्लिमीन आप हुक्म दीजिए, क्या था आपका हुक्म और रसूलुल्लाह ने आपको क्या फरमाया था। तो जनाब सैयदना अली फरमाते हैं मुझे अल्लाह के रसूल ने फरमाया अली ये चंद लोग हैं मुजाहिद मुसलमान, इनको लो साथ जाओ खित्ते अरब में, अल्लाह तदा तिमसालन इल्ला तमस्तहु, किसी बुत को न छोड़ना, जहां कहीं नजर आए उसको तोड़ फोड़ देना, उसका वजूद खत्म कर देना। वला कब्रन मुशरिफन इल्ला सवैतहु, और ना ही कैसी ऐसी कब्र को छोड़ना जो उभरी हो ऊंची हो सिवाय इसके कि तुम उसको बराबर कर दो। ये जनाब अली रजी अल्लाह तआला अन्हु का इरशाद है। आज अली के नाम लेवा, नबी अलैहिस्सलात व तस्लीम के नाम पर मर जाने वाले मिटने वाले नबी अलैहिस्सलात व तस्लीम की इस बुनियादी बात से गाफिल हैं, नहीं मान रहे। ये खराबियां हैं जो हमारे माशरे में हैं, इनकी इसलाह कीजिए, नहीं हो सकती तो कम से कम अपने आप को जरूर बचाइए, सिर्फ अपने रब को सब कुछ समझिए, उसी को, वही है सब कुछ करने वाला, कोई वास्तों की जरूरत नहीं है, कोई वसीलों की जरूरत नहीं है। यह मैं अपनी तरफ से नहीं कह रहा, कुरान मजीद की सूरह जुमर पढ़ी और उसकी तीसरी आयत तिलावत कीजिए। ये वो लोग थे जो किसी की भी पूजा करते थे तो उनसे पूछा जाता था तुम इसकी पूजा क्यों करते हो, तो जवाब यही दिया करते थे कि मा नअबुदुहुम इल्ला लियुक़र्रिबूना इलल्लाहि ज़ुल्फ़ा, ये अल्लाह की बड़ी मुकर्रब हस्तियां हैं, हम इनकी इबादत इसलिए करते हैं ताकि ये हमारी सुने और हमारी सुन के हमें अल्लाह के करीब कर दें, जबकि अल्लाह कहता है मुझे खुद पुकारो, उदउनी अस्तजिब लकुम, तुम मुझे पुकारो मैं तुम्हारी दुआ सुनूंगा। उजीबु दावत दाइजा दान, कोई भी दुआ करने वाला चाहे गुनाहगार हो कोई भी हो कितने बड़े बड़े गुनाह उसने किए हों, अगर वो मेरी बारगाह में आके मुझसे दुआ करे तो मैं उसकी दुआ जरूर सुनूंगा और दुआ को सुन के उसको वही कुछ अता करूंगा जो वो मांगता है। क्यों हम अल्लाह से मायूस हो रहे हैं? क्यों गैरुल्लाह की चौखट पे हम अपने सरों को झुकाते हैं? क्यों नहीं हमारा तवक्कुल, ईमान, यकीन अल्लाह ताला की जात पर? यकीन मानिए, ये डावाडोल होता है तो सब कुछ डावाडोल हो जाता है। अल्लाह से इंसान कट जाता है और अल्लाह भी काट देता है। जाओ जिसके साथ जाना जाओ। यही वो चीज है जिसको नबी अलैहिस्सलाम फरमाते हैं, इय्याकुम इज्तनिबू अस्सबअल मुअबिकात, सात चीजें ऐसी हैं जो तबाह करने वाली हैं, इनसे बचो। पहली बात आपने ही फरमाई, अश्शिर्कु बिल्लाह, अल्लाह के साथ शिर्क। इस पे गौर कीजिए, हम सबको गौर करना चाहिए, क्या बिगड़ता है अगर हम इन सबको छोड़ दें और सिर्फ एक अल्लाह के हो जाएं? क्या अल्लाह ताला को हम इतना बेबस समझते हैं? क्या हम समझते हैं कि उसके पास अथॉरिटी नहीं है? क्या वो बे इख्तियार है? क्या उसको अपनी खुदाई चलाने के लिए किसी की जरूरत है? कोई किसी मदद की, किसी हिमायती की, किसी मददगार की? कुल हुवल्लाहु अहद, अल्लाहु समद, अल्लाह बेनियाज है। किसी को दे, इज्जत दे, दौलत दे, कोई परवाह नहीं उसको। छीन ले, बेइज्जती कर दे, कोई परवाह नहीं उसको। असमद, लम यलिद वलम यूलद, ना उसने किसी को जना और ना वो किसी से जना गया, ना उसका कोई बाप है ना उसका कोई बेटा है, कोई औलाद नहीं। वलम यकुल लहू कुफ्वन अहद, और ना ही उसका कोई हमसर है जो आए चैलेंज कर सके कि अल्लाह जो काम तू करता है वो मैं भी कर सकता हूं, जो अथॉरिटी तेरी है वो मैं भी कर, मेरे पास भी है। कोई हो तो आए, कोई नहीं है। ये वो दावा है अल्लाह ताला का जो जब से आदम अलैहिस्सलाम पैदा हुए उस वक्त से लेकर अब तक का। लेकिन जितने भी खुदा आए, जिन्होंने भी इस मनसब पे बैठने की कोशिश की, चाहे वो नमरूद हो, फिरौन हो, जिन्होंने ये लफ्ज कहे अना रब्बुकुमुल आला, मैं तुम्हारा रब हूं, लेकिन वो भी अपने आप को डूबने से या मच्छर के नाक के अंदर घुस जाने के बाद अपनी इस तकलीफ से अपने आप को बचा नहीं सके। कहां गई खुदाई? किसी की कोई खुदाई नहीं है, सब अल्लाह के बंदे हैं, उसके गुलाम हैं, उसकी इबादत करने वाले हैं। इसलिए बंदे को अब्द बनना ही जेब देता है। हर बंदा, चाहे वो कितना ही नेक क्यों ना हो, बताइए रसूल से बढ़कर कोई बेहतर इंसान हो सकता है? रसूल के बारे में भी हमारा अकीदा ये, व अशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलु, मैं इस बात की गवाही देता हूं कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के बंदे हैं। बंदे का मतलब यही है कि अल्लाह के हुक्म के आगे अपने आप को झुका देने वाले, वही करने वाले जो अल्लाह चाहता है और किसी की करने वाले नहीं। जब नबी अलैहिस्सलातु वस्सलाम अल्लाह के बंदे बनते हैं तो हम भी बने, हमें भी कहा गया हम भी अल्लाह की इबादत करें। आपने यही कहा, ईसा अलैहिस्सलाम ने यही तालीम दी। अगर हम कहां जा रहे हैं? छोड़िए इन सितारों को, इन हाथों की लकीरों को, इन बातों पर ईमान लाने को, ये सूद सेहर कायन सन्यासी बाबे, ये अखबारात में आए दिन आपका हफ्ता कैसा रहेगा, आपका सितारा क्या कहता है, और इस तरह टीवी के ये प्रोग्राम, ये सब गुमराह कुन है। बचना चाहिए इनसे। अच्छी किताबें पढ़िए, कुरान मजीद से दिल लगाइए, रसूलुल्लाह की सीरत को पढ़िए, इंशाअल्लाह अल्लाह ताला अपने आप को आपको अपने आप से जोड़ लेगा और वो राह दिखाएगा जो एक मोमिन की राह हो सकती है, जिससे उसकी दुनिया भी कामयाब हो और आखरत भी संवर जाए। अल्लाह ताला हम सबको अमल की तौफीक दे। बारकल्लाहु लना व लकुम फिल कुरान अज़ीम व नफ़ानी व इय्याकुम बिल आयाति व ज़िक्रिल हकीम इन्नहु तआला जवादुन करीमुन मलिकुन बर्रुर रऊफुर रहीम।